तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
गैर आवासीय नेपाली संघ एनआरएनए को अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसी का अध्यक्ष बद्री केसी हाल अस्ट्रेलिया भ्रमणमा छन्। मेलबर्न स्थित कोबर्गमा बिहिबार 19 सेप्टेम्बरमा एनआरएनए विक्टोरियाले आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा उपस्थित भएका केसीले सबैभन्दा धेरै साधारण सदस्य रहेको एनआरएनए अस्ट्रेलियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। एनआरएनए को निर्वाचन सम्बन्धी पछिल्लो विवाद र आगामी योजनाबारे अध्यक्ष केसीसँग सहकर्मी सपना फुयालले गर्नुभएको कुराकानीका साथ यो विस्तृत रिपोर्ट सुनौ।
तपाईको समुदाय, तपाईको कुराकानी, एसपीएस नेपाली।
सन् 2003 एनआरएनको अभियान मस्कोबाट सुरु भएको
हो
र त्यसको चाहिँ पहिलो मिटिङ एनआरएनको गठन गर्ने भन्ने मिटिङ लन्डनमा भएको थियो 2003 र अनि फर्स्ट कन्फरेन्स नेपालमा 11 अक्टोबर 2003 भएको थियो। त्यस कारण नेपालमा पनि हामी 11 अक्टोबरलाई नेपाल सरकारले नै एनआरएन डे भनेर घोषणा गरेको छ। 2003 जब अन्तर्राष्ट्रिय सम्मेलन भयो, पहिलो अन्तर्राष्ट्रिय सम्मेलन, त्यसपछि तुरुन्तै 2004 यहाँ सुरु भएको पहिलो एनआरएनहरूमध्ये धेरै राष्ट्रमा एकैपटक सुरु भएको र अस्ट्रेलिया पनि त्यो सुरु हुने राष्ट्रमध्ये एउटा हो।
अर्को कुरा सुरु भएको भने चाहिँ एनआरएनको इनिसिएसनमा नेपाल फेस्टिभल चाहिँ अस्ट्रेलियाबाटै सुरु भएको हुनुपर्छ।
एक्ज्याक्टली 2006 जस्तो लाग्छ मलाई फर्स्ट नेपाली फेस्टिभल चाहिँ सिडनीमा भएको थियो र अहिले त्यो अब एनआरएनहरूकै अभियानबाट सुरु भएको हो नेपाल फेस्टिभल र अस्ट्रेलियाको त अब सबै स्टेटहरूमा हुने गरेको छ र त्यही कुरो चाहिँ संसारका धेरै देशहरूमा युरोप, अस्ट्रेलिया, अमेरिका, युके र धेरै देशहरूमा अब इभन चाहिँ मलेसिया, जापान, जहाँ जहाँ कोरिया, जहाँ जहाँ धेरै नेपालीहरू छौँ ती सबै ठाउँहरूमा चाहिँ नेपाल फेस्टिभल हुने गरेको छ।
अब इन्टरनेसनल यो कमिटीले चाहिँ अस्ट्रेलियाको एनआरएनलाई चाहिँ कसरी हेर्छ?
अहिले एनआरएनमा 1,00,000+ पञ्जीकृत सदस्यहरू हुनुहुन्छ। त्योमध्ये सबभन्दा बढी पञ्जीकृत सदस्य भएको अहिले अस्ट्रेलियामा 16,000 पञ्जीकृत सदस्यहरू हुनुहुन्छ र वान अफ द लार्जेस्ट एन राष्ट्रिय समन्वय परिषद भन्छौँ एनआरएन अस्ट्रेलिया हो। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय समन्वय समितिमा असाध्यै ठुलो योगदान दिएको छ। यहाँ चाहिँ हाम्रो अस्ट्रेलियाबाटै उपाध्यक्ष हुनुहुन्छ, सचिव हुनुहुन्छ, ओसियानियाको रिजनल कोअर्डिनेटर हुनुहुन्छ र केन्द्र यो राष्ट्रिय समन्वय समिति त यहाँ असाध्यै धेरै एक्टिभ छँदैछ। यसले अन्तर्राष्ट्रिय समन्वय समितिमा मात्रै नभएर आइसोल एनआरएनको मुभमेन्टमा चाहिँ एकदमै ठुलो रोल खेलेको छ, सुरुदेखि नै खेल्दै आएको थियो। यहाँ राष्ट्रिय अभियन्ताहरू, अन्तर्राष्ट्रिय अभियन्ताहरू यहाँ नै धेरै हुनुहुन्छ र फेरि एउटा ठुलो नेपाली कम्युनिटी भएको, संसारमै ठुलो नेपाली कम्युनिटी भएको यो देश हो। असाध्यै धेरै अहिले त 2,00,000+ बढी नेपालीहरू अलरेडी अस्ट्रेलियामा हुनुहुन्छ। यस कारणले पनि जहाँ धेरै नेपालीहरू हुनुहुन्छ त्यही नै एनआरएनको अलि ठुलो महत्त्व हुने हो र त्यहाँ भएको देशको जुन राष्ट्रिय समन्वय समिति छ त्यसको महत्त्व हुनु स्वाभाविक चाहिँ हो।
अब यो सबै हिसाबले गर्दाखेरि फेरि अस्ट्रेलियाबाट सधैँ एउटा गुनासो पनि हुन्छ कि हामीले चाहिँ कहिले पाउने त लिडरसिप पाउँछ त अब अस्ट्रेलियाले लिडरसिप
अस्ट्रेलियाले सधैँ लिडरसिप गर्दै आएको छ वास्तवमा, किनभने केन्द्रीय समितिमा अस्ट्रेलियाबाट रिप्रेजेन्टेसन नभएको कहिले पनि छैन। मैले अघि पनि भने अहिले पनि उपाध्यक्ष र हुनुहुन्छ र सचिव हुनुहुन्छ केन्द्रीय कमिटीमा, ओसेनियाको चाहिँ रिजनल कोअर्डिनेटर पनि अस्ट्रेलियाबाटै हुनुहुन्छ र वास्तवमा
भनौँ निर्वाचनमा जाने पदाधिकारीको संख्या पनि अस्ट्रेलियाले अलिक कम पायो भन्ने गुनासो पनि थियो।
होइन, निर्वाचन भनेको अहिले यो एनआरएनए भनेको चाहिँ कुनै एउटा देशको बाहुल्यता भन्दा पनि अहिले हामी 87 देशमा छौँ र यसलाई जसरी युएनमा सबै एउटा देशको ठुला राष्ट्र होस् अथवा साना राष्ट्र होस् त्यसको समान प्रतिनिधित्व होस् भन्ने चाहना हुन्छ, त्यस्तै गरी यो एनआरएनमा पनि सानो राष्ट्र अथवा ठुलो राष्ट्र, कम नेपाली भएका अथवा धेरै नेपाली भएका ती राष्ट्रहरूको चाहिँ समान प्रतिनिधित्व होस् भन्ने हिसाबले प्रतिनिधिहरू केन्द्रीय चुनावमा प्रतिनिधिहरू पठाइन्छ। यद्यपि त्यसमा त्यो एउटा अब छलफलको विषय बनेको छ धेरै प्रतिनिधिहरू भएका अथवा धेरै नेपाली भएका देशले कम प्रतिनिधि पाए भन्ने ती गुनासाहरू पनि छन्। र अब यसको चुनावको प्रक्रियाहरूमा पनि पहिला प्रतिनिधिहरूले मात्र चुनाव गर्न पाइन्थ्यो अथवा भोटिङ गर्न पाइन्थ्यो होइन, अब सबै पञ्जीकृत सदस्यहरूलाई पनि भोट गर्न दिने व्यवस्था मिलाउने भन्ने आइडिया पनि आएको छ। यी सबै कुरा
तपाईँकै एजेन्डा हो नि होइन, त्यो त एउटा
एक्ज्याक्टली मेरै एजेन्डा हो।
कहिले चाहिँ पाउने त अब हाम्रो भनौँ न हाम्रो अध्यक्ष हामीले चुन्न पाउनुपर्छ भन्ने सबै साधारण सदस्यको माग छ नि त होइन, अब फियर भएन यो जुन जसरी जानेछ सेलेक्सनमा जाने त्यो फियर भएन भन्ने कुराहरू उठिरहँदाखेरि चाहिँ
अलिकति टेक्निकल पक्ष पनि बुझ्नुपर्ने आवश्यकता छ। अन्तर्राष्ट्रिय समन्वय परिषदको चुनाव दुई दुई वर्षमा नेपालमा हुने गर्छ, अधिवेशन पनि नेपालमा हुने गर्छ र पुराना दिनहरूमा जबसम्म हामीसँग चाहिँ डिजिटलाइज पद्धति थिएन तबसम्म नेपालमा नै प्रतिनिधिहरू गएर भौतिक रूपमा भोट हाल्ने चलन थियो। त्यस कारणले अब बाहिर बस्ने अहिले त हामी 80 लाख पुगिसक्यौँ, ती सबै 80 लाख अथवा चाहिँ अहिले 1 लाख चाहिँ पञ्जीकृत सदस्यहरू पुग्यौँ होइन, ती सबैजना नेपालमा गएर भौतिक रूपमा निर्वाचन गर्न पहिला सम्भव थिएन। तर अब जब हामीसँग डिजिटल टेक्नोलोजी आएको छ यसमा अब चाहिँ सम्भव देखिएको छ। अहिले पनि हामीले धेरै राष्ट्रिय समन्वय परिषदहरूमा जस्तै अस्ट्रेलिया भयो, अमेरिका, युके लगायतका जापान 9 राष्ट्रिय समन्वय परिषदहरूमा अनलाइन भोटिङ गऱ्यौँ र केन्द्रमा पनि अहिले अनलाइन भोटिङ गऱ्यौँ। केन्द्रको अनलाइन चाहिँ फुल अनलाइन त हो तर हामीले अनलाइन भयो भने नेपालमा कम प्रतिनिधिहरू जान्छन् कि, हामीलाई त नेपालमा एउटा माहौल पनि चाहिएको छ होइन, विदेश बस्ने नेपालीहरू त्यो बेलामा नेपालमै गएर
दसैँमा विशेष गरी होइन
त्यो माहौल पनि चाहिएको छ। त्यस कारणले हामीले मिक्स सिस्टम गऱ्यौँ, हरेक उम्मेदवारको प्रतिनिधिहरू दुईजना समर्थक र दुईजना प्रस्तावक चाहिँ नेपाल काठमाडौँमा जानै पर्ने, त्यसो हुँदाहुँदै करिबन 1000+ चाहिँ नेपालमा उपस्थित हुनुहुन्थ्यो भने बाँकीले आफ्नो देशबाट 27 देशबाट भोट हाल्नुभएको थियो। अहिले हामी मिश्रित पद्धतिमा छौँ र अब फुल अनलाइनमा जाने भन्ने पनि छलफलमा छ र यो संस्थाका विधान निर्वाचन पद्धति प्रक्रियाहरू भनेको निरन्तर परिवर्तन भइरहने समय सापेक्ष परिवर्तन भइरहने चिजहरू हो र अब त्यो आवश्यकता देख्यौँ भने हामीले सबै प्रतिनिधिहरूले अथवा सबै पञ्जीकृत सदस्यहरूले भोट हाल्न पाउने अनि सबैजना नेपाल त जाने आवश्यकता पनि छैन, यो परिवर्तनको पक्षमा हामी छौँ।
जस्तो अब एडिलेडमा हुने अब इम्पावरिङ युथ फर नेपाल भन्ने कार्यक्रमको लागि अब भनौँ न विशेष अतिथिकै रूपमा आउनु भएको जस्तो लाग्छ होइन, अब त्यो कार्यक्रममा सहभागी हुँदै गर्दा चाहिँ विदेशमा ठुलो हिस्सामा अहिले हेर्ने हो भने पनि नेपालको जनसङ्ख्याको ठुलो हिस्सा युवाहरू नै विदेशमा छन् होइन, त्यही पनि धेरै त विद्यार्थीकै रूपमा रहेका छन् होइन, अब एनआरएनले विद्यार्थीलाई चाहिँ कसरी समेट्छ अथवा भनौँ न अलिकति अस्ट्रेलियाले त एउटा काउन्सिल बनाएर भए पनि अलिकति समेटेको छ, बाहिर त त्यो पनि छैन, अब कसरी चाहिँ हेर्ने त कि अब इस्टाब्लिस्ड मान्छे इन्भेस्टमेन्ट नै लैजाने हिसाबले मात्र जाने हो कि यहाँ भइरहेको सबै नेपालीलाई समेट्ने हो कि।
एनआरएन भनेको नेपालभन्दा बाहिर रहने नेपालीहरूको एउटा मात्रै ठुलो सबैलाई कभर गर्ने सबै क्षेत्रका सबै वर्गका मान्छेलाई कभर गर्ने संस्था हो, यसलाई साँच्चीकै भन्दाखेरि नेपालभन्दा बाहिर बसेको नेपालीहरूको एउटा सरकारकै रूपमा चाहिँ प्रतिनिधित्व गर्ने संस्था हो। तपाईँले एकदमै राइटली भन्नुभयो, अहिले 20-45 वर्षसम्मका युवाहरू नै विशेष गरी बाहिर गएका छन्, हामी अहिले पहिलो पिँढीका मान्छेहरू हौँ र विद्यार्थीहरूलाई चाहिँ एनआरएनको परिभाषामा सुरुमा एनआरएनको परिभाषामा विद्यार्थीहरूलाई पारेको छैन, विदेशमा 2 वर्षभन्दा बढी बस्ने र ती मान्छेहरू चाहिँ विद्यार्थी हुनु हुँदैन भन्ने नेपाल सरकारको परिभाषा थियो। हामी परिभाषामै विद्यार्थीहरू पनि एनआरएन पढ्नुपर्छ भनेर हामीले लबी गरिरहेका छौँ। यसको कारण के हो भने आजका विद्यार्थीहरू पहिलो वर्ष अथवा चाहिँ पहिलो 6 महिना अथवा नेपालबाट घरबाट आफ्नो खर्च ल्याएर स्कुल पढ्लान् अथवा कलेज पढ्लान् अथवा युनिभर्सिटी जालान्, 6 महिना 1 वर्षपछि उनीहरू आफ्नो पढाइ खर्च आफै धान्नेदेखि लिएर सेल्फ डिपेन्डेन्ट गर्ने हुन्छन्। त्यति मात्र नभएर धेरै विद्यार्थीहरूले त अझ घरमा पैसा पनि पठाउँछन्, भनेको मतलब आफैले कमाएर आफैले पढ्ने भनेको पनि त्यो बुवा आमाको पैसा जोगाउने हो, होइन र अनि नेपाल पनि जसरी वैदेशिक रोजगारमा गएर नेपालमा रेमिटेन्स पठाइरहेछन् त्यसै गरी रेमिटेन्स पनि पठाइरहेका छन् र उनीहरूलाई एनआरएनको परिभाषामा पार्न नपर्ने कुनै पनि कारण छैन त्यस कारणले हामी विद्यार्थीहरूलाई एनआरएनको परिभाषामा पार्नुपर्छ भनेर पहिलो कुरो भनिरहेका छौँ दोस्रो युवाहरू नै हो आज समृद्ध देश भनौँ संसारको जताततै होइन अनि यति धेरै युवाहरू विदेशी रहँदाखेरि नेपाल त रित्तिएको छ होइन त्यस कारणले पनि युवाहरूलाई विदेश नजाऊ भन्ने होइन विदेशमा कुनै सर्टेन टाइमको लागि जाने त्यहाँ जाने अध्ययन गर्ने त्यहाँको सेप सिक्ने त्यहाँको कल्चर सिक्ने इन्टिग्रेसन हुने र अनि आफूले सिकेको सिप ज्ञान चाहिँ नेपालको समृद्धिमै प्रयोग गर्नलाई बढी प्रोत्साहन एनआरएनले गर्छ र संस्थामा पनि युवाहरूलाई ल्याउनको लागि विभिन्न कार्यक्रमहरू हामीले ल्याइने गरेछ
अब अलिकति हेर्दाखेरि चाहिँ होइन अब एनआरएनको अहिलेको विवाद चाहिँ के हो एकदम छोटकरीमा भन्दाखेरि चाहिँ
यो एनआरएनको विवाद चुनावको बेलामा यत्रो ठुलो संस्था छ र यत्रो ठुलो संस्था भएपछि स्वाभाविक रूपमा नेतृत्वमा जान साथीहरूको धेरै ठुलो चाहना
जस्तो अब भनौँ न अहिले पनि अदालतमै छ नि त
अहिलेको चाहिँ वास्तवमा यो अनहेल्दी कम्पिटिसन हो डेमोक्रेटिक नेतृत्वमा जाने यदि सर्वसम्मत हुन सकेन भने एउटै मात्रै प्रोसेस चुनाव हो चुनावमा भाग लिइसकेपछि हार्न पनि सकिन्छ जित्न पनि सकिन्छ नतिजा जे आए पनि स्वीकार्न सक्नुपर्छ यसमा नतिजा स्वीकार्न नसक्ने साथीहरूको अलिकति कमजोरी हो कि भनेर भन्छु तर ती सबै कुराहरू अहिले अदालतले नै निर्णय गरिसकेको छ अदालतमा धेरै मुद्दाहरू थिए र ती मुद्दाहरूको पनि फैसला भएर
के फैसलामा चाहिँ के आएको छ भनिदिनु न त
अदालतबाट आएको फैसलामा जुन भेरो भोटिङबाट इलेक्सन भएर आएको निर्वाचित कमिटी हो त्यही निर्वाचित कमिटीले 2 वर्ष बिना रोकथोक काम गर्न पाउनुपर्छ यद्यपि निर्वाचित भएर आएको कमिटीलाई नेपाल सरकार होस् अथवा चाहिँ कुनै पनि सङ्घीय संस्थाले रोक्न सक्दैन निर्वाचित कमिटी भनेको सार्वभौम अधिकार सहितको समिति हो भनेर सर्वोच्चले फैसला गरेको छ
अब भनौँ न धेरैको जिज्ञासा हो एउटा होइन जस्तो अब यो 2 संस्था यस्तो प्यारल रूपमा 1 वर्ष जस्तै चल्यो होइन अब आउने समयमा चाहिँ यस्तो नहुनलाई चाहिँ के गर्नुपर्छ एनआरएनको अहिलेको पुस्ताले
2 संस्था चलेको थिएन
भनेको प्यारलले रूपमा लग्ने भनेर उनीहरूले पनि भनिरहेको थियो होइन आरकेजीहरूकोले
खालि समाजमा भ्रम फैलाउने कामहरू भएका थिए अब त्यो बन्द भएको छ पहिलो कुरो र दोस्रो कुरो अब निर्वाचित भएर आएको जुन हाम्रो कार्य समिति छ मेरो नेतृत्वमा मेरो दायित्व चाहिँ यदि संस्थामा केही समस्याहरू छन् भने निर्वाचन प्रणालीमा केही सुधार गर्नुपर्ने विषयवस्तुहरू छन् भने सदस्यता वितरणमा सुधार गर्ने कुराहरू छन् भने प्रतिनिधि चयनमा सुधार गर्नुपर्ने कुराहरू छन् भने अथवा जे अन्य कुनै पनि कुराहरू परिवर्तन गर्नुपर्ने छ भने यो संस्था गतिशील संस्था हुनुपर्छ समय सापेक्ष परिवर्तन हुनुपर्छ र परिवर्तन गर्न नेतृत्व तयार हुनुपर्छ र एकताको लागि म सम्पूर्ण साथीहरूलाई हामी डायलगको लागि खुला छौँ एउटै टेबलमा बसेर समस्या के हो आइडेन्टिफाई गरौँ र त्यसको समाधान निकालौँ भनेर म भन्न चाहन्छु हामी 27-28 अक्टोबर 2024 नेपालमा एनआरएन डे र एनआरएनको वार्षिक साधारण सभा गर्दैछौँ असन्तुष्ट साथीहरूलाई पनि निमन्त्रणा गर्न चाहन्छु र सँगै बसेर एकताको महाधिवेशन गरौँ एकताको लागि छलफल गरौँ बहस गरौँ भन्न चाहन्छु
त्यस्तै एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईले महिला सहभागिता 33% सीमित भएको भन्दै सुदृढीकरणमा काम गर्नुपर्ने बताएकी छन्
जस्तो आज हेर्दाखेरि महिलाको सहभागिता 0 जस्तै देख्थ्यो होइन तपाईँ आफै पनि उपाध्यक्ष हुनुहुन्छ कस्तो लाग्यो तपाईँलाई महिलाको सहभागिता नै नदेख्दाखेरि
हजुर मलाई त्यही कारणले गर्दा नै म महिलाको कोटाबाट नै म महिला उपाध्यक्ष भएको हामी महिलाहरू आदि आकाशभन्दा बढी ढाकिएर बसेका महिलाहरू विभिन्न देशहरूमा नेपालमा मात्रै नभएर विभिन्न देशहरूमा हामी महिला स्पेसली नेपाली महिलाहरू धेरै छौँ तर पनि हाम्रो संस्थामा होस् या राजनीतिक क्षेत्रमा होस् या हरेक विभिन्न सङ्घ संस्था हरेक कुरामा चाहिँ हामी एकदमै न्यून मात्रामा भएको कारणले नै होला सायद नेपालमा सरकारमा पनि 33% हुनै पर्ने अनि हाम्रो अहिले गरेपछि नेपाली सङ्घमा पनि 33% महिला हुनै पर्ने भनेर नै यो कोटा सिस्टम राखेको अब कोटा सिस्टम राख्दै गर्दा पनि सायद म पनि त्यो कोटा नभएको भए अथवा सचिव पनि कोटा अथवा सब नभएको भए सायद नआउने कि भन्ने एउटा हुन्छ नि संस्थामा इजी इट्स नट इजी एउटा महिलालाई घरबाट बाहिर निस्किएर अब झन् विदेशको कुरा गर्ने हो भने त के अरे काम गर्नु पर्यो, घरको बालबच्चा हेर्नु पर्यो, चुलो चौको गर्नु पर्यो, अनि त्यसपछिको समय भनेको इन्टायरली सोसल वर्क आएर समाजमा सोसलमा यति रातिसम्म बसेर काम गर्न इट्स नट इजी होइन. त्यो त्यो एउटा पाटो भयो भने त्यो पाटोलाई हामीले कसरी चिरेर होइन समस्या भएपछि समाधान कसरी ल्याउने भनेर नै अहिले म आइसिसी 87 देशको उपाध्यक्ष हुँदै गर्दाखेरि म हुनसक्छु भने वाइ नट यु भन्ने खालको एउटा मैले चाहिँ त्यो एउटा चिर्नको लागि पनि मेरो आफ्नो उम्मेदवारी थियो. त्यसैले अहिले सायद यहाँनिर अलिकति कम न्यून मात्रामा दिदीबहिनीहरू उपस्थित हुनुहुन्थ्यो. हामी भर्खरै सिड्नी गएर आएका छौँ, बर्थमा पनि थियौँ, त्यहाँ अलिक बढी मात्रामा हुनुहुन्थ्यो.
बाहिर त निस्कियो होइन, महिलाहरू घरबाट बाहिर पनि निस्किसक्यो. सहभागिता हेर्ने हो भने पुरुषको जत्तिकै छ बाहिर आउनेमा पनि, तर उनीहरूको समस्या चाहिँ नेपालमा हुँदा पनि बाहिर हुँदा पनि जिउको त्यो चाहिँ रहिरहेको जस्तो देखिन्छ क्या. धेरैवटा परिवेशहरू हेर्दाखेरि चाहिँ घरबाट अब बाहिर जानलाई नै समस्या हुने जस्तो तपाईँले पनि भन्नुभयो होइन. अब यसलाई चाहिँ एनआरएनले चाहिँ कसरी हेर्नु पर्यो त?
हजुर, अभियसली म एज अ गैरावासी नेपाली सङ्घ आइसिसी केन्द्रको उपाध्यक्ष भएको हैसियतले अथवा महिलाकै इस्युजमा महिला डिपार्टमेन्टको हेड भएको एउटा हैसियतले पनि मलाई सबै 87 देशमा कुन कुन वुमेन डिपार्टमेन्टहरू छ, के काम गरेर सबै मलाई अपडेट आउँछ. किनभने हाम्रो डिपार्टमेन्ट भनेको चाहिँ हामी केन्द्र हो, 87 देशको एउटा डिपार्टमेन्ट. त्यसपछि हाम्रो आरसीहरू हुनुहुन्छ, जस्तै ओसियाना होइन, अनि युरोप एसिया गरेर हाम्रो आरसी र डिआरसी पनि वुमेन हुनुहुन्छ. उहाँहरूले त्यहाँको प्रतिनिधित्व गर्नुहुन्छ. फेरि त्यहाँबाट अझ तल गएर एनसिसी हजुरले नारी निकुञ्ज भन्नुभयो, अस्ट्रेलियामा नारी निकुञ्ज भन्छ भने अरू देशमा वुमेन डिपार्टमेन्टहरू, महिला कोअर्डिनेटर, महिला उपाध्यक्षहरू हुनुहुन्छ. उहाँहरूले त्यहाँको महिलाहरूको इस्युजहरूलाई हेर्नुहुन्छ. फेरि त्यहाँभन्दा अझ अहिले यहाँनिर अस्ट्रेलियाको सन्दर्भमा हेर्नु भने 8 स्टेटहरू छन्, त्यहाँ पनि फेरि महिलाको छुट्टै महिलाहरूले काम गरिराख्नु भएको छ. भनेपछि विभिन्न लेभलबाट हामीले काम गर्ने र विभिन्न लेभलमा महिलाहरूलाई चाहिँ सहभागिता गराउने एउटा के अरे प्रोत्साहन भइराखेको छ. अब हजारौँ वर्ष पहिला हेर्ने हो भने बेलायत जस्तो विकसित देश, अस्ट्रेलिया अब 200 वर्षको हिस्ट्री छ, यही देशहरूमा पनि महिलाहरूको सहभागिता एकदमै गाह्रो थियो होइन. धेरै लडेर उ गरेर नै हामी अहिले यो स्थानसम्म आएको छौँ. म आफै पनि यो स्थानमा आउन इट्स नट इजी भनेर मैले अघि भने. अब यसरी नै एक एक गर्दै हामी पक्कै पनि हजुरहरूको यसरी साथ अनि त्यसपछि अरू महिलाहरूको पनि साथ हामी एक अर्कालाई नै पुस गर्नुपर्छ जस्तो लाग्छ मलाई. एक अर्कालाई नै हामीले हौसला दिनुपर्छ होइन. ऊ गयो किन गयो भनेर क्वेसन गर्नु भन्दा ऊ त गयो म किन नजाने होइन, उहाँले गर्न सक्नुहुन्छ भने मैले किन गर्न सक्ने भनेर नै के अरे प्रोत्साहन पनि दिन चाहन्छु.
अर्को चाहिँ पहिलोचोटि अस्ट्रेलिया आएको भन्नुभयो अघि त होइन, हामीले सुनिरहेको थियौँ. समग्रमा हेर्दाखेरि चाहिँ अस्ट्रेलियाको एनआरएन चाहिँ कस्तो लाग्यो तपाईँलाई?
हजुर, म
चाहिँ यहाँको कामहरू होइन एनआरएनले गरिरहेको कामहरू, किनभने धेरै कामहरू अस्ट्रेलियाबाटै सुरु पनि भएको छ क्या. जस्तो नेपाल फेस्टिभल मनाउने कुरा नै भयो होइन, अस्ट्रेलियाबाटै सुरु भएको भयो. त्यो बाहेक सबैभन्दा धेरै सदस्य पनि अस्ट्रेलियामै हुनुहुन्छ होइन. अब अस्ट्रेलियाको एनआरएनको बारेमा भन्दाखेरि चाहिँ कसरी भन्नुहुन्छ?
हजुर, एकदम खुसी लाग्यो यो प्रश्न चाहिँ. एकदमै के अरे सामसा एकदम सोध्नै पर्ने प्रश्न थियो होइन हजुरले. त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु. म अस्ट्रेलिया पहिलोचोटि आए पनि अब म विभिन्न ओदाहरूमा रहेर काम गरिसकेको, एनआरएनए युकेमा पनि रहेर काम गरिसकेको हैसियतले पनि मलाई अस्ट्रेलियाको एनआरएनको विषयमा धेरै जानकारी त थियो नै. तर आफै भौतिक रूपमा यहीँ आएर यहाँको हरेक गतिविधिहरू हेर्दाखेरि, जस्तै एनसिसी अस्ट्रेलिया आफ्नो ठाउँमा छ, त्यहाँ हरेक स्टेटमा रहेको के अरे एससिसीहरू पनि त्यत्तिकै एक्टिभ होइन, सबैले काम गर्ने. यहाँ 2,00,000+ बढी नेपालीहरू अलरेडी भइसक्नु भएको, अझ भनाइ नै छ प्रदेश नम्बर 8 पनि भनिन्छ अझ नेपालको होइन. त्यो एउटा भन्नु भनेको किनभने यहाँ नेपालको लागि धेरै कामहरू गरिराखेको छ, सँगसँगै यहाँ नेपालमा रहेको नेपालीहरूको लागि पनि धेरै राम्रो कामहरू भइराखेको रहेछ. म अलिकति जोड्न चाहेँ, भर्खरै नेपाल फेस्टिभल पर्थमा हामी पनि उपस्थिति भएको थियौँ. त्यहाँ लगभग 15,000 जनसङ्ख्या छ भन्नुहुन्थ्यो, 12,000 जति त्यहीँ उपस्थिति हुनुहुन्थ्यो. भनेपछि त 98% चाहिँ के अरे व्यक्तिहरू त्यहाँ उपस्थिति हुनु भनेको त्यो त ह्युज सक्सेस जस्तो लाग्छ. त्यो पनि हाम्रो एनआरएनए के अरे एनसिसी अस्ट्रेलिया र त्यहाँको एससिसीले नै मिलेर के अरे अर्गनाइज गर्नुभएको थियो. अनि त्यहाँको लोकल के अरे मिनिस्टरहरू, लोकल गभर्मेन्टहरू आफै उपस्थिति हुनुभएको थियो. भनेपछि त्यो त ह्युज सक्सेस हो. अनि यहाँ हाम्रो 16,000+ धेरै चाहिँ एनआरएनको के अरे पञ्जीकृत सदस्य हुनुहुन्छ. सबैभन्दा अहिले के अरे विश्वकै सबैभन्दा ठुलो एनआरएन भनेर चाहिँ एनआरएन एनसिसी भएर चिनिन सफल छ. त्यसैले काम पनि त्यतिकै राम्रो गर्नुभएको छ। हाम्रो एनसिसी अस्ट्रेलियाको नवी के अरे अनिल पोखरेलजी हुनुहुन्छ, उहाँले अहिले भर्खरै हिजो हाम्रो त्यहाँ सिडनीमा कार्यक्रम भएको थियो, त्यहाँ कार्यक्रम हुँदाखेरि हामी एनआरएन एनसिसी अस्ट्रेलियाको आफ्नै भवनमा आफ्नै अफिसमा गएर हामी मिटिङ गर्न सफल रह्यौँ। त्यो भनेको हामी गैरावासी नेपाली सङ्घ आइसिसी एनआरएन आइसिसीको लागि पनि गर्वको कुरा, मलाई एकदमै गर्व महसुस भयो।
भद्रजीले पनि अघि भन्नुभयो होइन, जस्तो नेपालको नागरिकता छोड्दाखेरि चाहिँ मन अमिलो हुन्छ भनेर, होइन तपाईँलाई चाहिँ कस्तो भएको थियो?
अहिले मैले छोडेको छैन, सायद छोडेपछि अमिलो हुन नै सक्छ है।
सम्झिँदाखेरि चाहिँ कस्तो लाग्छ, छोड्ने कि नछोड्ने भनेर दोधारमा हुन्छ कि
यसो? अब सायद छोड्नै नपर्ने समय स्थिति आइसक्यो। हामीले अहिले गएर आएपछि नागरिकता भनेर चाहिँ के अरे आइसकेको छ। हाम्रो अध्यक्ष डाक्टर बद्री केसीले नै हो पहिलोचोटि, उहाँहरू हाम्रो लिडरहरू हुनुहुन्छ, कुलाचार्यजी के अरे बद्रीजीले लिइसक्नु भएको छ। त्यसैले गर्दा हाम्रो हामी सफल छौँ त्यसमा पनि, किनभने हो त्यसमा सबै कुरा वंशजकै नागरिकता चाहिएको छ चाहिँ त हामीलाई, तर पनि त्यो पहिलो स्टेज भएको भएर पनि हामीले अब छोड्नुपर्छ भन्ने नै त्यो मनबाटै हटिसकेको भएर पनि खुसी लागेको छ।
हजुर, धन्यवाद।
कार्यक्रममा उपस्थित एनआरएनएका सचिव ज्ञानेन्द्र रेग्मी र टीका गुरुङले पनि आआफ्नो भनाई यसरी राखेका छन्।
कुनै नेतृत्व कसैलाई चित्त बुझे पनि नबुझे पनि संस्था राम्रो बनाउनुपर्छ। संस्थालाई संस्थागत रूपमा हामीले काम गर्न सक्यौँ भने हामीले प्रिय संसारभरि रहेका नेपालीहरूको हकमा काम गर्न सक्छौँ भन्दै सम्पूर्ण साथीहरूलाई यस छाताभित्र आबद्ध हुन र डु अन्डु रिडुका कार्यक्रमहरू बन्द गर्नुहोस् भन्ने अनुरोध गर्दै मेरो दुई शब्द यहीँ टुङ्गाउँछु। धन्यवाद।
म एउटा महिला विभागको कारणले गर्दाखेरि महिला विभागले एउटा परियोजनालाई अगाडि सारिएको छ र गैरासी नेपाली सङ्घ र नेपालको नेपाल सरकारको महिला तथा बालबालिका ज्येष्ठ मन्त्रालयसँग एउटा साइबरमा युसिफ नेपालमा 50 बालबालिकाले सडक बालबालिकाले चाहिँ महिनामा 5,000 करोडको दरमा चाहिँ खा लवाई खवाई र शिक्षाको लागि चाहिँ सुविधा लिइराखेको छ र भविष्यमा हाम्रो गैरासी नेपाली सङ्घको अभियान चाहिँ बालबालिका बिहेको सडक बनाउने नेपाल सरकारसँग सहकार्य गरेर हामीले यो अभियान सुरु गर्न लागिरहेको छ।
ती थिए एनआरएनएका सचिव ज्ञानेन्द्र रेग्मी र टीका गुरुङ।
त्यस्तै कार्यक्रममा आएका समुदायका सदस्यहरूमध्ये एनआरएनए अस्ट्रेलियाका पूर्व नेशनल एडभाइजर विनित शर्माले आप्रवासीहरूको हकहितका लागि एनआरएनए राम्रो संस्था भए पनि नेपालको राजनैतिक नेतृत्वबाट नै चल्नु दुःखद भएको बताए।
मैले सधैँ के भन्ने गर्छु भने हामी विदेशमा बस्ने मान्छेको एउटा मात्रै संस्था हो जसले चाहिँ हाम्रो देशसित लबी गर्छ, त्यो संस्था एनआरएन हो। त्यही भएर मन परे पनि नपरे पनि नराम्रो भए पनि त्यसलाई बनाउने जिम्मा हाम्रो नै हो, होइन? तर के हो भनेपछि एउटा दुःखद कुरो चाहिँ के हो भनेपछि नेपालमा आइसिसीको चुनाव हुँदाखेरि हामी त पोलिटिकल्ली पनि एउटा संस्थामा लागेको हुनाले चाहिँ त्यो नेताहरूकै निर्देशनबाट परिचालित हुने हुनाले होइन यो अहिले एनआरएन चाहिँ दुःखको साथ भन्नुपर्छ त्यो त्यसले गर्दाखेरि एकदमै स्वच्छ हुने संस्था र यसले चाहिँ नेपालका नेताहरूले एउटा चाहिँ विदेशमा बसेका कमाहरूले चुनावको सहयोग गर्छन् यिनीहरूले आफ्नो प्यानल गुट बनाउने त्यो छँदैछ त्यो चुनाव जित्ने। तर के भनेपछि यो गैर आवासीय संस्थाको मार्फतबाट नेपालले चाहिँ कति फटको मार्न सक्थ्यो विकासमा, यो एक्सपोर्ट मान्छेहरू बाहिर छन् तिनीहरूको प्रयोग गरेर नेपालको विकासमा कति टेवा पुग्थ्यो भन्ने कुराको मतलब छैन कि ए यो फल्नलाई जितायो भने यो प्यानलको भोलि चुनावमा मलाई यति सहयोग गर्छ, विदेश जाँदाखेरि सेवा गर्छ, वाइन खुवाउँछ घुमाउँछ। अब त्यो हामीले पनि गरे हो, त्यो ढाँट्ने कुरै छैन होइन। त्यो प्रवृत्तिबाट यो डेभलपिङ कन्ट्रीको हाम्रो देश मात्र होइन धेरैजसो देशमा त्यही नै समस्या छ र यसको एनआरएनमा धेरै ठुलो प्रभाव परेको छ, विच इज नट गुड।
तपाईँको समुदाय, तपाईँको कुराकानी, एसपीएस नेपाली।
र श्रोतावृन्द, हाल अस्ट्रेलिया भ्रमणमा रहेका गैरावासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसीसँगको कुराकानी सहित यो विस्तृत रिपोर्ट सुन्नुभयो सहकर्मी सपना फुयालबाट। यसलाई तपाईँले पोडकास्टको रूपमा हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ। ठेगाना हो sbs.com.au/nepali वा आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्नुहोस्। साथै हाम्रा सामग्रीहरू युट्यूबमा पनि उपलब्ध रहेका छन्। त्यसको लागि @sbs साउथ एजियनलाई सब्सक्राइब गरेर साथ दिनुहोला।
अनलाइन र सोसलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/नेपालीमा जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।